अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगरपालिकासँगको सहकार्यमा यो कार्यक्रम प्रसारण गर्ने गर्दछौँ। बिर्तामोड खबरमा स्थानीय तह कार्यान्वयनमा आइसकेपछि जनताका कामहरू, जनताका अपेक्षाहरू कसरी सम्बोधन भइरहेका छन् भन्ने लगायतका विविध कुराहरू, विभिन्न विषयहरूमा हामी उजागर गर्ने गर्दछौँ। पछिल्लो चरणमा बिर्तामोड नगरपालिकामा केही जनताहरूले र जनप्रतिनिधिबीच केही हल्लीचल्ली मचिएको थियो। जस्तै केही समय अगाडि बिर्तामोड वार्ड नम्बर 2 र रामचोक सामुदायिक वनमा बजेटकै विषयमा, विकास निर्माणको बजेट कटौतीको विषयमा त्यहाँ चर्चा परिचर्चा भयो। त्यस्तै 10 वडामा ट्रान्सफर्मर चाहिँ सार्ने विषयमा पनि त्यहाँ निकै चर्चा परिचर्चा भयो। र अहिले वार्ड नम्बर 7 पनि मलामी घर निर्माण गर्छौँ हामी, चाहिँ यहाँ मलामी घर आवश्यक पर्यो भन्दा स्थानीयले विरोध गरेको विषय पनि अहिले चर्चामा रह्यो। बिर्तामोडका यी यस्ता खालका विकास निर्माणमा अवरोध पुर्याउने केही तत्त्वहरू हुन्छन् र ती तत्त्वहरूलाई चाहिँ पन्छाएर अगाडि बढ्नुपर्ने जनप्रतिनिधिको चुनौती पनि रहेको छ। यसै सन्दर्भमा आज हामी वार्ड नम्बर 7 अध्यक्ष अविरल कृष्ण खरेलसँग यिनै विषयमा, यी जनताहरूले विकास निर्माणमा किन बाधा उत्पन्न गरेका होलान् भन्ने विषयमा हामी चर्चा परिचर्चा गर्नेछौँ। हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनु भएको छ। अविरल सर, स्वागत छ तपाईँलाई।
धन्यवाद सर।
विशेष गरेर तपाईँहरूले, जनप्रतिनिधिहरूले जनताका कामहरू गर्दा गरेर अगाडि बढिरहँदा पनि विकास विरोधी कुराहरू आउने गर्छन् कहिले कहिले। यी कुराहरू किन आउँदो रहेछन् र यिनीहरूको समाधान गरेर कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ?
यो चाहिँ अब हाम्रो जुन स्थानीय तहमा हामी निर्वाचित भइसकेर आइसकेपछिको अवस्थामा हामीले कतिपय ठाउँमा यी प्रकृतिका चाहिँ घटनाहरू भोग्दै आएका छौँ।
हजुर,
थोरै मान्छेहरूको स्वार्थको लागि चाहिँ हामी विकास विरोधी बन्नुपर्ने अवस्था हो। तर समग्र हिसाबमा हेर्ने भने हामी धेरै चाहिँ मान्छेहरूको, जसको चाहिँ त्यसले एउटा सम्भावना बोकेको छ, जसलाई आवश्यकता छ, त्यो कुराको लागि हामी लागि पर्दै गर्दाखेरि केही स्वार्थी मान्छेहरूको नजरमा चाहिँ हामी विकास विरोधी बन्छौँ। तर समग्र रूपमा हेर्ने हो भने त्यो चाहिँ एउटा विकासको समग्र पाटो हो र त्यसको लागि हामी विकास विरोधी बन्दै पनि एउटा सकारात्मक पक्षमा चाहिँ हामी अगाडि बढिरहेको अवस्था छ।
जस्तै देउन्या पुलमा, देउन्या चाहिँ घाटमा अहिले पनि आवश्यक छ मलामी घर। पानी असिना झरी पानी आएको बेलामा मलामीहरू रुच्दै भिज्दै त्यही दाह संस्कारमा सहभागी हुनुपर्ने ठाउँमा त्यहाँ मलामी घर बनाउँछु भन्दा भन्दै त्यहाँका जनताहरूले किन विरोध गरेका होलान् सर? अहिले त्यो समाधान भइसक्यो त्यो?
होइन, त्यो चाहिँ हामीले समग्र हामी जनतालाई ले विरोध गरेको भन्ने पक्षमा छैनौँ। त्यो चाहिँ एउटा सदियौँदेखि चाहिँ त्यो एउटा अस्थायी मलामी घाटको रूपमा देउनिया भनेर परिचित ठाउँ हो त्यो।
हजुर,
त्यस क्षेत्रमा चाहिँ वन क्षेत्रको अतिक्रमण भएको जग्गा, खास ओइलानी जग्गा हो त्यो। त्यो क्षेत्रमा चाहिँ वर्षौँ अगाडिदेखि हाम्रा चाहिँ पिता पुर्खाकै पालादेखि पनि त्यो क्षेत्र चाहिँ घाटको रूपमा परिचित छ। त्यसमा चाहिँ हामीले अब समग्र जनतालाई भन्दा पनि त्यो क्षेत्रमा, त्यो चाहिँ ओइलानी क्षेत्रमा सिमाना जोडिएका केही व्यक्तिहरू जसले मात्रै विरोध गरेका हुन्, समग्र रूपमा चाहिँ समग्र जनताहरू चाहिँ त्यो घाटको लागि घाट बन्नुपर्छ या मलामी घर बन्नुपर्छ भन्ने पक्षमा चाहिँ जनताहरू हुनुहुन्छ।
अब मलामी खास त्यहाँ मलामी घर आवश्यक छ, हामी पनि त्यहाँ पुगेका छौँ र त्यहाँ आवश्यक छ सर। अहिले मलामी घर बन्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन? अब
यो मलामी घर बन्दैन भन्ने प्रश्नै होइन। त्यहाँ मलामी घर जसरी पनि बन्छ र हामी बनाएरै छाड्छौँ भन्ने हामी अठोटमा लागेका छौँ, ताकि यो एउटा विशुद्ध यहाँका चाहिँ जो माईमा लगेर दाह संस्कार गर्ने हाम्रो एउटा परम्परा छ, तर सबै व्यक्तिहरूलाई चाहिँ त्यो माईमा लगेर चाहिँ दाह संस्कार गर्न सक्नुहुन्छ भन्ने चाहिँ कतिको आर्थिक समस्या होला, कतिको चाहिँ एउटा बाध्यात्मक परिस्थिति होला। खास गरी बिर्तामोड नगरपालिका 7, 8, 9 राजवंशी समुदायहरूले आफ्नो घाटको रूपमा देउन्या खोलालाई नै लिनुभएको अवस्था छ। तथापि पनि हामी यहाँका निम्न वर्गका व्यक्तिहरूलाई समेत त्यो चाहिँ घाटले अहिलेसम्म चाहिँ कम्तीमा मान्छेको जन्मपछि त मृत्यु त स्वाभाविक हो, अगाडि लागेको हुन्छ र चाहिँ सक्नेले चाहिँ माईमा लानुहुन्छ, नसक्नेले अहिले पनि अव्यवस्थित रूपमा भए पनि त्यो क्षेत्रमा चाहिँ ल्याएर चाहिँ दाह संस्कार गरिराख्नु भएको छ र त्यसलाई हामी एकदमै हामीले पनि प्रण लिएका छौँ कि त्यो क्षेत्रमा हामी जसरी पनि मलामी घर तत्कालको लागि मलामी घर र बजेटको सुनिश्चित भइसकेपछि घाट बनाएरै छाड्ने भन्ने हाम्रो अठोट छ। त्यो घाट बनाउने कुरा, मलामी घर बनाउने कुरा रोकिँदैन सर, हामी अगाडि बढ्छौँ।
जस्तै अब्रेल सर, तपाईँले एउटा अभियान पनि चलाउनु भएको थियो, जस्तै जनताहरूसँग चाहिँ श्रमदानका कुराहरू अथवा जनतासँग सहकार्य गरियो भने ठुला ठुला विकास निर्माणका कामहरू पनि अगाडि बढाउन सकिन्छ भनेर पर्यटकीय स्थल नेत्र पार्कमा तपाईँहरूले चाहिँ स्वयं सेवी परिचालन गरेर ठुलै सफलता प्राप्त गर्नुभएको थियो, त्यहाँ घुम्न अथवा पर्यटकहरू जान सक्ने वातावरण पनि बनाइसक्नु भएको थियो। अहिले यो मलामी घर निर्माणमा चाहिँ जनताहरूको उत्साह, जनताहरूको सहभागिता चाहिँ कस्तो छ?
पक्कै पनि सरले अत्यन्तै सान्दर्भिक विषय उठाइदिनु भएको छ। हामीले केही समय अगाडि मात्रै शहीद नेत्र पार्कलाई श्रमदान अभियान चलायौँ र अहिले पनि त्यो क्षेत्रमा हामीले सामाजिक सञ्जालमा मात्रै प्रचार गरेका छैनौँ, अहिले पनि त्यो क्षेत्रमा प्रत्येक शनिबार हामी श्रमदानको अभियान चलाइरहेको अवस्था छ। त्यहाँ चाहिँ खेल मैदानका लागि चाहिँ त्यहाँको एउटा युवाहरूको चाहिँ समूह परिचालित भइरहेको अवस्था छ। त्यस्तै गरी दाताहरूले दिएका पैसाहरूबाट चाहिँ त्यहाँ सामान्य प्रकृतिका चाहिँ त्यो आउँदाखेरि आकर्षण भर्ने खालका चौताराहरू निर्माण भइरहेको अवस्था छ। त्यो आफ्नो पाटो छ। यतातिर चाहिँ जस्तो मलामी घर निर्माणको लागि हामीले कसैलाई पनि आह्वान गरेनौँ, जस्तो यहाँले मिडिया मार्फत चाहिँ यहाँले पनि थाहा पाउनु भएको अवस्था छ। त्यहाँ हामीले कसैलाई आह्वान गरेनौँ, हामी त्यहाँ चाहिँ उपस्थित हुन्छौँ भनेर केही व्यक्तिहरूमा मात्रै होइन, तर त्यहाँ सयौँको सङ्ख्यामा आफै त्यो क्षेत्रमा चाहिँ मलामी घर बन्नुपर्छ, कसैले अवरोध गरे त्यसलाई चाहिँ प्रतिकार गर्नुपर्छ भन्ने हिसाबले चाहिँ स्वयं जनताहरू स्वतस्फूर्त रूपमा उपस्थित भइरहेको अवस्था थियो र अहिले पनि जनताहरूको चाहिँ यो जसले अवरोध गर्न खोजिरहनु भएको छ उहाँहरूलाई कानुनी दायरामा ल्याएर भए पनि त्यो चाहिँ त्यो क्षेत्रमा मलामी घर बन्नै पर्छ, त्यहाँ दाह संस्कारका लागि घाट बन्नै पर्छ भन्ने चाहिँ यहाँका अधिकांश जनताको 1% भन्दा माथि चाहिँ विरोधको पक्षमा होला, तर 99% भन्दा धेरै जनताहरू चाहिँ त्यो क्षेत्रमा घाट बन्नै पर्छ भन्नेमा चाहिँ लाग्नु भएको अवस्था छ। र त्यहाँ जनताको अहिले हामीले आज मात्रै आह्वान गर्ने हो भने तपाईँको श्रमदानको लागि पनि उहाँहरू तयार बन्नुहुन्छ, कति पहिला त त्यो क्षेत्रमा हामी चाहिँ चौतारा बनाइदिन्छौँ, यति यति रकम हामी सहयोग गर्छौँ भनेर चाहिँ अहिले स्वतस्फूर्त रूपमा उहाँहरूले चाहिँ हामीलाई चाहिँ आश्वासन दिइरहेको अवस्था छ सर।
अब ठिक छ, यो मलामी घर वास्तवमा जन्मेपछि मृत्यु निश्चित छ, यस्तो सत्कर्ममा पनि स्थानीयले पनि सहमति सहकार्य गरेरै अगाडि बढे राम्रो हुने हो। केही जमिन, केही टुक्रा जमिन, केही फिट जमिनका लागि यत्रो बिटन्डा मचाएर जनताको भावना, संस्कार, संस्कृतिलाई नै विचलन बेचैन हुने खालको गतिविधि नगरौँ भन्ने हाम्रो पनि आह्वान छ। पक्कै पनि जनप्रतिनिधिहरूले पनि उहाँहरूलाई नै साथमा लिएर आगामी दिनमा अगाडि बढ्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। अब अलिकति प्रसङ्ग बदल्न चाहन्छु सर, जस्तै नेत्र पार्कको कुराहरू गऱ्यौँ, अहिले ठुलो सम्भावना बिर्तामोडमा जग्गा जमिन नै नभएको, सार्वजनिक जग्गा जमिन नभएको, एकछिन टहलिने, एकछिन घुम्ने फिर्ने, एकछिन रमाउने खालको आफ्नो नगरमा त्यो पनि भइ नरहेको अवस्थामा अहिले चाहिँ बजेटको अवस्था, अब चाहिँ चालु आर्थिक वर्षमा बजेट बनाउँदै हुनुहुन्छ तपाईँहरूले, नेत्र पार्कलाई कतिको सम्बोधन हुने सम्भावना छ यसपालि तपाईँहरूले बनाउने बजेटमा, त्यहाँ चर्चा परिचर्चा के हुन्छ सर?
अत्यन्तै यो एउटा महत्त्वपूर्ण क्षेत्र पनि हो शहीद नेत्र पार्क, जसको चाहिँ प्रबन्धन सम्वर्धन गर्ने भने यो अत्यन्तै बिर्तामोड नगरपालिकाको र बिर्तामोड नगरपालिकाभन्दा आसपासका क्षेत्रबाट पनि यो क्षेत्र चाहिँ एउटा गन्तव्य बन्न सक्छ भन्ने हिसाबले हामीले श्रमदान अभियान सञ्चालन गऱ्यौँ र यसलाई चाहिँ श्रमदान अभियानले मात्र यो पूर्णता पाउन सक्दैन भनेर हामीले विभिन्न मन्त्रालयहरूमा चाहिँ नगरपालिका मार्फत, सभामुखको कार्यालय मार्फत, सभामुख मार्फत र माननीय एकराज कार्कीज्यू मार्फत पनि अब यसलाई चाहिँ अलिक ठुलै बजेट ल्याउने गरी हामीले प्रयत्न गरेको छ। म आफै पनि सिंहदरबारका मन्त्रालयहरूमा पुगेर त्यहाँ चाहिँ आफूले पनि अब चाहिँ माग पत्र पेश गरेको अवस्था छ। हामीलाई विश्वास छ यो वर्ष पक्कै पनि यस क्षेत्रमा केही न केही रकमहरू विनियोजित हुनेछ र हामी यो पर्यटक स्थल सहित नेत्र पार्कलाई गन्तव्यतर्फ अगाडि बढाउनका लागि हामी सफल बन्नेछौँ भन्ने विश्वास राखेको छु। तथापि पनि देशको स्थिति अझै पनि सुध्रिसकेको अवस्था छैन, राज्यले कति सहयोग गर्छ, हाम्रा मागहरूलाई कति सम्बोधन गर्छ भन्ने पर्खर हेरेको अवस्थामा रहिरहेको अवस्था हो।
अब एउटा अत्यन्तै जटिल समस्याबाट गुज्रिएको वार्ड नम्बर 7 विशेष गरेर हात्ती पीडित जनताहरू प्रत्येक वर्ष त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनुपर्ने अवस्था को सिर्जना भइरहेको अवस्थामा पछिल्लो चरण चाहिँ फेन्सिङ अथवा हात्तीलाई रोक्ने बिजुली तारबारको चाहिँ व्यवस्था गरिएका कारण अहिले केही सुविधा अथवा जनताहरूको प्रतिक्रिया के पाउनु भएको छ सर?
पक्कै पनि जनताहरूले हामी निर्वाचनमा होमिँदै गर्दा पनि यहाँको पीडा प्रत्यक्ष हामीले देखेका छौँ र आजको दिनसम्म आउँदै गर्दा पनि हात्तीको समस्या भनेको जहाँको त्यहीँ छ। तथापि पनि राज्यबाट 2 करोड बजेट छुटिएको र त्यो ठेक्का प्रक्रियामा गइसकेको अवस्था हो। पहिलो चरणको ठेक्कामा चाहिँ त्यो मापदण्डभन्दा केही विपरीत ठेक्का लागेको भनेर त्यसलाई फेरि बदर गरेर अर्को टेन्डर आह्वान गरेर फेरि ठेक्का चाहिँ लागिसकेको भन्ने हामीले चाहिँ सम्बन्धित व्यक्तिहरूलाई बुझ्दाखेरि त्यो आएको अवस्था थियो। यसको डिपिआरको प्रक्रिया अगाडि नै सकिएको र ठेक्काको चरणमा रहेको भन्ने हामीले सुन्नमा आएको छ। तथापि पनि यहाँको जनताहरूलाई विश्वस्त दिलाउन चाहिँ जुन दिनसम्म यहाँ काम सुरु हुँदैन त्यो दिनसम्म हामीले यहाँ काम हुन्छ यसमा पनि पर्खर हेरेकै अवस्था रहेको र हामीलाई विश्वास छ यो चाहिँ सम्बन्धित पक्षहरू जो चाहिँ यहाँबाट हामीले निर्वाचित गरेर पठाएका सांसदहरू हुनुहुन्छ, सम्मानीय सभामुख हिउँ पनि हुनुहुन्छ, यसमा अत्यन्तै चासोको साथ हेरिदिनु भएको छ र बेतवन नगरपालिकाले यसलाई पनि विशेष गरी यसलाई बेतवन नगरपालिकाका 3 वडाहरू अत्यन्तै 6, 7 र 8 चाहिँ अत्यन्तै प्रभावित, हात्तीबाट अत्यन्तै प्रभावित र पीडित भएको अवस्था हो। त्यसमा पनि 7 चाहिँ अत्यन्तै धेरै हात्तीहरू सिधै प्रवेश गर्ने नाकाकै रूपमा भएकोले यसलाई चाहिँ हामीले चाहिँ त्यतिकै यो कुरामै मात्र सीमित नहोस् भन्ने हिसाबले हामीले पटक पटक यो विषयलाई अहिले पनि उठाइरहेको अवस्था छ र यो चाहिँ अन्तिम चरणमा पुगेको र केही दिनभित्रै यसपछि काम नै शुभारम्भ हुने भन्नेको हामीले आश्वासन पाएको अवस्था हो र हामीलाई विश्वास पनि छ यो वर्षबाटै हात्तीको सोलर फेन्सिङ चाहिँ फेन्सिङको काम चाहिँ सुरु हुन्छ भन्ने हाम्रो विश्वास छ।
अब तपाईँहरू अहिले कार्यपालिकाको बैठक पनि बस्दै होला, अब आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको चरणमा पनि हुनुहुन्छ, अब चाहिँ नगरले के कुराहरूमा प्राथमिकता दिने, अब चाहिँ कस्तो खालको विकासलाई चाहिँ बढी प्राथमिकता दिएर अगाडि बढाउने, तपाईँहरू कार्यपालिकामा छलफल गर्दा कुन कुन विषयमा अलिक बढी महत्त्व दिँदै हुनुहुन्छ यसपालि?
विकास निर्माणमा अब सबै क्षेत्र नै उत्तिकै हुन्छन्। तथापि पनि अब दिगो विकासलाई नै बिरतामो नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हुन्छ। जनताका सबैभन्दा महत्त्वपूर्ण आवश्यकताहरू तिनै आवश्यकताको पहिचान गर्न सक्नुपर्छ बिरतामो नगरपालिका स्वयं। हामीले पनि जनताका आवश्यकताहरूलाई पहिचान गरेर त्यसैमा केन्द्रित रहेर चाहिँ हामीले चाहिँ बजेटहरू विनियोजन गर्नुपर्ने अवस्था हो। खास गरी बिरतामो नगरपालिकाको सबै मान्छेहरूले चाहिँ देखिने विकास भनेको पूर्वाधार नै हुन्छ, तर पनि त्यो मात्र होइन, शिक्षामा पनि त्यतिकै आवश्यक हुन्छ, स्वास्थ्यमा पनि त्यतिकै, जस्तो आत्मनिर्भरको लागि कृषि क्षेत्रमा पनि बजेटहरू विनियोजन गर्नुपर्ने हुन्छ। हरेक क्षेत्रमा चाहिँ कम्तीमा दिगो विकास कुन कुराले चाहिँ बिरतामो नगरपालिकालाई सम्बन्धित बनाउन सक्छ भन्ने कुराको गहन छलफल गरेर अब हामीले ल्याउने बजेटहरू चाहिँ त्यसैतिर चाहिँ केन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता हो सर।
अब यो सिलिङ बजेटहरू चाहिँ प्रत्येक वर्ष घटाइँदै लगेको अवस्था छ, होइन, करिब करिब 1.5 करोडबाट घटाउँदै अहिले 95-96 लाख रुपियाँसम्ममा पनि पुर्याइयो भन्ने कुराहरू छन्। यी सिलिङ बजेटहरूको विषयमा अथवा वडाले आफूले छनौट गरेका योजनाहरू चाहिँ सिलिङ बजेट मार्फत गराउनलाई अलिक ठुलो बजेट प्रस्तुत गर्न नसकिने अथवा ल्याउने कुराहरू चाहिँ तपाईँले उठाउनु भएको छैन?
यो विषयमा एक चरणमा कार्यपालिकाको बैठकमा छलफल भएको अवस्था चाहिँ हो। हामीले पहिलो वर्ष निर्वाचित भएर आइरहँदाखेरि हामीले 1.21 करोड सिलिङ बजेट प्राप्त गरेको थियौँ भने दोस्रो वर्ष हामीले प्रशासनिक खर्च 6 लाखसहित 1 करोड प्राप्त गरेको अवस्था, त्यो चाहिँ विकास खर्चमा चाहिँ 94 लाख मात्र खर्च गर्ने गरी हामीले सिलिङ बजेट प्राप्त गरेको अवस्था हो। र यो वर्ष पनि हामीले त्योभन्दा माथि बढ्ने खास चाहिँ आकलन बुझेको छैनौँ। करिब 1 करोडको आसपासमा चाहिँ सिलिङ बजेट प्राप्त हुन्छ कि भन्ने हाम्रो विश्वास छ। तथापि पनि हामीले सम्भावना भएका क्षेत्रहरूमा चाहिँ नगरले प्राप्त गर्ने जुन अनुदानका विषयहरू छन् सबै क्षेत्रबाट हामीलाई प्राप्त हुने बजेट सङ्घ प्रदेश अनि यहाँको चाहिँ हामीले स्थानीय क्षेत्रबाट उठेको करबाट आउने बजेटलाई समेत चाहिँ एउटा त्यसको सिलिङ बजेटबाट त्यसैबाट हामीले प्राप्त गर्ने बजेटबाटै हामीले प्राप्त गर्ने सिलिङ बजेट पनि निर्धारण हुनुपर्छ र त्यो अधिकतम चाहिँ सिलिङ बजेट अधिकतम हुनुपर्छ। हामीले चाहिँ जनतालाई धेरै जनताको चाहिँ वडासँगै निर्भर हुन्छ, वडाले कति बजेट कहाँ छुट्याउँछ भनेर जनताहरूले चाहिँ प्रत्यक्ष हेरेको र जनताका समस्या पनि वडाभित्रै बढी देखिने र समग्रमा नगरपालिका हुने भएको कारणले गर्दाखेरि अधिकतम सिलिङ बजेट हुनुपर्छ भन्ने हामी सबैजनाको चाहिँ एकमत वडाध्यक्षहरू कार्यपालिका सदस्यहरूको पनि एकमतको कुरा छ र मलाई जहाँसम्म लाग्छ यो वर्ष पनि 1 करोडको हारारीमा मात्रै सिलिङ बजेट तय हुन्छ भन्ने मेरो अनुमान छ। त्यो अलिक बढ्ने सम्भावना पनि छ, तथापि पनि 1 करोडको हारारीमै हुन्छ कि भन्ने मेरो बुझाइ छ।
अविरल सर, जस्तै अहिले चाहिँ यो चालु आर्थिक वर्ष सकिन लागेको छ, यो आर्थिक वर्षमा पनि केही करका विवादहरू सुन्नमा आयो होइन, आन्तरिक आमदामीलाई बढावा दिन अथवा आन्तरिक आमदामीलाई बढाउनका लागि आय स्रोतहरू खोज्नका निम्ति करको दायरा अथवा वैज्ञानिक कर प्रणालीका कुराहरू पनि उठेका थिए चालु आर्थिक वर्षमा। अब तपाईँहरू अर्को आर्थिक वर्षको बजेट बनाउँदै गर्दा चाहिँ यो करको विषयमा अथवा आन्तरिक आमदामीलाई चाहिँ सघाउ पुग्ने खालको कस्ता कस्ता योजना ल्याउने तय भएको छ, छलफल के भएको छ सर?
खास गरी अब यो उपप्रमुख युगको संयोजकत्वमा चाहिँ यो करको प्रणाली हेर्ने भन्ने खालको एउटा समिति हुन्छ, तथापि पनि यो कार्यपालिका बैठकमा चाहिँ हालसम्म कुनै पनि करको विषयमा चाहिँ छलफल भएको अवस्था छैन। कर बढाउने घटाउने या करको क्षेत्राधिकार बढाउने दायरा बढाउने अहिलेसम्म करको दायरामा नआएका व्यक्तिहरूलाई करको दायरामा ल्याउने सम्मका कुराहरू चाहिँ अनौपचारिक रूपमा चाहिँ भए तर औपचारिक रूपमा नगरपालिकामा यो वर्ष प्रवेश गरेको अवस्था छैन। मलाई विश्वास छ चाँडै यो विषयमा चाहिँ छलफल हुनेछ। पछिल्लो समय देशको आर्थिक अवस्था अत्यन्तै जटिल अवस्थामा छ, अहिलेसम्म सुध्रिरहेको अवस्था चाहिँ छैन। जनताहरू कर तिर्ने पक्षमा भन्दा पनि निरुत्साहित हुने पक्षमै छन्। जनताहरूलाई चर्को कर लाउने त्यति ठुलो सम्भावना देखिँदैन, भएकै चाहिँ करहरूलाई व्यवस्थित गर्ने जस्तो नउठेका करहरूलाई चाहिँ उठाउनको लागि चाहिँ घुम्ती टोली बनाएर बरु बिरताउ नगरपालिकाले त्यो खालको एउटा अभियान सञ्चालन गर्न सक्छ। तर तत्कालको लागि अब यो कर बढाउने कुरामा चाहिँ कुनै पनि छलफल नभएको र यो विषयमा अब कसरी अगाडि बढ्ने भन्ने कुरा मैले पनि अहिले तत्काल बोल्न नसक्ने अवस्था भएको हुँदा मलाई जहाँसम्म लाग्छ तत्काल खासै त्यस्तो कर बढ्ने खालको चाहिँ अवस्था देखिन्न सर।
किसिम सर, पछिल्लो चरण तपाईँले गर्दै गरेका केही महत्त्वपूर्ण कामहरू मैले सोध्न छुटाएँ भने केही भन्नुपर्ने छ भने अन्त्यमा राखिदिनुहोस् न वडाका गतिविधिका बारेमा।
अत्यन्तै यो महत्त्वपूर्ण समयमा यहाँले एउटा सान्दर्भिक प्रश्न उठाइदिनु भएको छ। यो चाहिँ हामीले विकास निर्माणको क्रममा हामीले काम गर्ने कुरामा भेटाउन नगरपालिका वडा नम्बर 7 का सिलिङ बजेटहरू अत्यन्तै समापनको तयारीमा छन्। केही बजेटहरू मात्रै केही विवादका कारणले मात्रै रोकिएका छन् र हामीले जुन 94 लाखभित्र चाहिँ काम गरेका कुराहरू चाहिँ लगभग सम्पन्न भइसकेको अवस्था छ र हामीले केही चाहिँ नगरपालिकाबाट प्राप्त गरेका बजेटहरू समेत चाहिँ 2 वटा पिचहरू हामीले सम्पन्न गरिसकेको अवस्था छ। त्यसै गरी सङ्घीय सरकारबाट एउटा बजेट थियो, त्यो पनि पिचको तयारी छ। वडा कार्यालय परिसरमा हामीले केही दिनभित्रै त्यसलाई सम्पन्न गर्नेछौँ। त्यस्तै गरी प्रदेश सरकारबाट विनियोजन भएको रकम थियो, त्यो पनि भुसाबाडी रोड त्यो आजबाट त्यसको चाहिँ 2 वटा कलबोर्डहरू सम्पन्न भइसक्यो र आजबाट चाहिँ त्यसको ग्लेडर लगाएर काम गर्ने गरी मलाई त्यहाँको चाहिँ जानकारी प्राप्त भएको छ। त्यसै गरी हामीले तटबन्धनका कार्यक्रमहरू गरिरहेको अवस्था छ देउनिया खोलामा। त्यसै गरी मियाबारीमा चाहिँ एउटा अलिकति समस्या आएको, शीर्षकमा समस्या आएको र त्यो स्कुल क्षेत्रमै गर्नुपर्छ भन्ने हाम्रो अडानका कारण त्यो संशोधनको लागि गएको छ र त्यो क्षेत्रमा पनि केही दिनबाटै त्यो तटबन्धनको काम हुनेछ। हामीले विकास निर्माणमा सके जति कामहरू गर्ने प्रयत्न गरिरहेको अवस्था हो सर। खास हात्तीको समस्या अघि पनि उठाइदिनु भएको छ, यो हामीलाई यसै वर्ष काम हुन्छ भन्ने कुरा चाहिँ म जनताहरूलाई यहाँको रेडियो मार्फत जानकारी गराउन चाहन्छु।
हवस्, कृष्ण सर अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र 7 नम्बर वडा र समग्र नगरका विषयमा जानकारी गराइदिनु भयो। यो समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु सर।
अत्यन्तै एउटा समय सान्दर्भिक एउटा महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएको छ, विशेष गरी यहाँलाई र यहाँको रेडियो परिवारको सम्पूर्ण टिमलाई म लगायत मेरो वडावासीको तर्फबाट पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो कृष्ण अविरल खरेल, रेडियो भिजनसँग कुराकानी गर्दै।
हस्त आजलाई बिर्तामोड खबर यति नै. हामी अर्को हप्ता फरक विषयवस्तुका साथ फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ. त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु. निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला. नमस्कार.